بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ، صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرنتو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں پرسارن کو آپ 31 میٹر بینڈ برابر 9390 کلو ہرٹس پر سن رہے ہیں۔ آج رویوار ہے، فروری کی 27، رجب کی 25 اور اسفند ماہ کی 8 تاریخ۔ کارکرم کا آرمبھ وگت کی بھاتی وشو سماچاروں سے کیا جائے گا۔ وشو سماچاروں کے بعد آپ کارکرم سنیں گے انمول باتیں۔ انمول باتوں کے اوپرانت دینک کارکرم پیش کیا جائے گا راجنیتک چرچا۔ راجنیتک چرچا کے بعد ہم آپ کو دو ساپتاہک کارکرم سنوائیں گے، قرآن ایشوری چمتکار اور آج کل۔ تو یہ تھی شروتاؤ ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ ہمارے اس کارکرم کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر دیکھ سکتے ہیں، parstoday.com/HI۔ دوستوں ہمارے کارکرموں پر آپ اپنی پرتیکریائیں ہمیں ای میل کے مادھیم سے بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اور اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم، پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ ایران کا کہنا ہے کہ وہ ایک اچھے پرمانو سمجھوتے کے لیے تیار ہے۔ روسی سینک یوکرین کی راجدھانی میں داخل ہو چکے ہیں۔ ٹرمپ کا کہنا ہے کہ اگر میں راشٹرپتی ہوتا تو یوکرین کا یہ حال نہیں ہوتا۔ اتری کوریا نے اس سال اپنے 8ویں میزائل کا پریکشن کیا ہے۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ ودیش منتری نے کہا ہے کہ ایران ترنت ایک اچھے پرمانو سمجھوتے کے لیے تیار ہے۔ حسین امیر عبداللہیان نے یوروپی سنگھ کے ودیش نیتی پرمکھ سے کہا ہے کہ تہران آسٹریا کی راجدھانی وینا میں جاری پرمانو وارتا کے ذریعے ایک اچھے سمجھوتے تک پہنچنا چاہتا ہے، لیکن وہ اپنی ریڈ لائن کو پار نہیں کرے گا۔ شنیوار کی شام یوروپی سنگھ کے ودیش نیتی پرمکھ جوسپ بوریل سے ٹیلی فون پر بات چیت کے دوران ایرانی ودیش منتری نے پرمانو وارتا کی تازہ استھتی پر چرچا کی۔ شنیوار کو ہی اس کے بعد امیر عبداللہیان نے ایک ٹویٹ میں کہا ہے کہ ہم پوری گمبھیرتا سے سمجھوتے کے مسودے کی سمیکشا کر رہے ہیں، اور اسی سمبندھ میں نے یوروپی سنگھ کے ودیش نیتی پرمکھ سے ٹیلی فون پر بھی چرچا کی ہے۔ انہوں نے کہا کہ اگر دوسرا پکش صحیح اچھا شکتی کا پردرشن کرتا ہے تو ہم ترنت ایک اچھے سمجھوتے تک پہنچ سکتے ہیں۔ روس کے سینک یوکرین کی راجدھانی کیف میں داخل ہو گئے ہیں، اور کیف کی سڑکوں پر روسی اور یوکرینی سینکوں کے بیچ زبردست لڑائی جاری ہے۔ روسی سینک اب کیف کے اس علاقے سے محض کچھ ہی دوری پر ہیں جہاں سنسد اور منترالے استھت ہے۔ پشچمی سہیوگی دیشوں نے روس کے کئی بینکوں کو سوئفٹ بھگتان پرنالی سے باہر کرنے کی گھوشنا کی ہے، اور یوکرین کو ادھک ہتھیاروں کی آپورتی کی بات بھی کہی ہے۔ راشٹرسنگھ کی رپورٹ کے انوسار یوکرین پر روس کے حملے کے بعد سے 1.5 لاکھ لوگ دیش چھوڑ کر بھاگ چکے ہیں۔ رویوار کی صبح کیف میں کئی دھماکوں کی آوازیں سنی گئیں، وہیں اتری علاقے میں بھاری گولی باری جاری ہے۔ حملے کے بعد گروار کی رات سے ہی لوگ کیف کے میٹرو اسٹیشنوں میں شرن لیے ہوئے ہیں۔ یوکرین نے کہا ہے کہ اب تک 240 لوگوں کی موت ہو گئی ہے، جن میں 64 عام ناگرک بھی شامل ہیں۔ یوکرین پر روس کے حملے کو لے کر ماسکو کے خلاف بڑے پیمانے پر پشچمی پرتیبندھوں کو صحیح ٹھہرانے کی کوشش کرتے ہوئے امریکی راشٹرپتی نے یہ دعویٰ کیا ہے کہ اس کے علاوہ دوسرا وکلپ اب تیسرا وشو یدھ ہی رہ گیا ہے۔ بائیڈن کا کہنا تھا کہ آپ کے پاس صرف دو وکلپ ہیں، یا تو آپ روس کے خلاف یدھ کریے یا یہ نشچت کریے کہ جو دیش انتراشٹریہ قانونوں کو توڑتا ہے اسے اس کی قیمت چکانی پڑے گی۔ امریکی راشٹرپتی نے کہا کہ میرا ماننا ہے کہ یہ اتہاس کے سب سے ویاپک اور کڑے پرتیبندھ ہیں، اس میں آرتھک اور راجنیتک دونوں طرح کے پرتیبندھ شامل ہیں۔ اسی بیچ روس کی سینا یوکرین کے دوسرے سب سے بڑے شہر خارکیف میں بھی داخل ہو گئی ہے۔ ایک استھانیہ ادھیکاری نے اس بات کی جانکاری دی ہے ساتھ ہی روس نے یوکرین کے شہر نووا پر پوری طرح سے قبضہ کر لیا ہے۔ روسی رکشا وشیشجوں کا کہنا ہے کہ پشچم کی اچھا ہے کہ یوکرین یدھ لمبا کھینچے تاکہ اس سے وہ اپنے ہتوں کو سادھ سکیں۔ روس کے ایک سینیہ وشیشجھ نے کہا ہے کہ پشچم یوکرین یدھ کو لمبا کھینچ کر روس کو تھکانا چاہتا ہے۔ رشیا ٹوڈے کو دیے انٹرویو میں الیگزینڈر زیلین نے یوکرین کے پریورتنوں کی اور سنکیت کیا۔ انہوں نے کہا کہ حالانکہ پشچم یورپ یدھ کو لمبا کھینچنا چاہ رہا ہے، کنتو روس کے سینیہ ادھیکاری کم سے کم شتی کے ساتھ اس کو سماپت کرنا چاہتے ہیں۔ اسی بیچ روسی رکشا وشیشجھ نے کہا کہ ورتمان سمے میں امریکہ اور برٹین کے صلاح کار یوکرین کے راشٹرپتی کے ساتھ وچار ومرش کرنے کے بعد عام لوگوں کو یہ سندیش دینے کے پریاس کر رہے ہیں کہ مانو امریکہ نے راشٹرپتی زیلنسکی سے کہا ہے کہ وہ یوکرین چھوڑ کر چلے آئیں، کنتو وہ دیش کی رکشا کے لیے وہیں پر ڈٹنے کا پرن کر چکے ہیں۔ امریکہ کے پورو راشٹرپتی نے یوکرین کی ورتمان امریکہ کے پورو راشٹرپتی نے روس کے ورتمان راشٹرپتی ولادیمیر پوتین کو بہت ہی اسمارٹ بتایا ہے۔ انہوں نے کہا ہے کہ ولادیمیر پوتین تو اسمارٹ ہیں کنتو یورپی نیتا مورکھ ہیں۔ ڈونالڈ ٹرمپ نے یوکرین سنکٹ کے بارے میں کہا ہے کہ ایسا نہیں ہے کہ پوتین بہت ہی اسمارٹ ہیں، بلکہ واستوکتا یہ ہے کہ پشچمی نیتا بہت مورکھ ہے۔ امریکہ کے فلوریڈا راج کے اورلینڈو نگر میں کانفرنس میں بولتے ہوئے امریکہ کے پورو راشٹرپتی ڈونالڈ ٹرمپ نے کہا ہے کہ یوکرین اور روس کے بیچ یدھ جاری ہے۔ انہوں نے کہا کہ اگر میں امریکہ کا راشٹرپتی ہوتا تو ایسا ہرگز نہیں ہونے دیتا۔ ٹرمپ نے کہا کہ میں ایک ایسا راشٹرپتی تھا جس کے کال میں روس نے کسی بھی دیش پر حملہ نہیں کیا۔ ان کا کہنا تھا کہ سنیکت راج امریکہ ایک بدھیمان دیش تھا، کنتو اب وہ ایک مورکھ دیش بن گیا ہے۔ ٹرمپ نے کہا جب میری سرکار تھی تو اس سمے امریکہ وشو کا سب سے مضبوط دیش تھا اور دنیا ایک سرکشت استھل تھی۔ اپنے سمبودھن میں امریکی راشٹرپتی نے کہا کہ روسی راشٹرپتی ایک چتر ویکتی ہے۔ یوکرین نے اسرائیل سے مانگ کی ہے کہ وہاں کے ناگرک یہاں آ کر روس کے ودھ لڑائی لڑیں۔ تل اویو میں یوکرین کے دوتاواس نے یوکرین میں رہنے والے اسرائیلیوں سے یہ مانگ کی ہے کہ وہ ہماری سہایتا کے لیے آگے آئیں اور روس کے ودھ لڑائی لڑیں۔ اسنا کی رپورٹ کے انوسار یوکرین کے دوتاواس نے اس بارے میں تل اویو میں ایک بیان جاری کر کے سہایتا کی مانگ کی ہے۔ اس بیان میں آیا ہے کہ اگر آپ یوکرین کی سمپربھوتا کی رکشا کے لیے تیار ہیں تو آپ ہمیں میسج کیجیے۔ اسی بیچ اسرائیل کے سنچار مادھیموں نے بتایا ہے کہ تل اویو میں یوکرین کے راجدوت نے کہا ہے کہ یوکرین کے لیے سہایتا کو لے کر تل اویو کے ساتھ وارتا چل رہی ہے۔ فلسطین کے اسلامی پرتیرودھ آندولن حماس نے انتراشٹریہ معاملوں کے پرمکھ نے بتایا ہے کہ روس یوکرین یدھ کا سب سے مہتوپورن نتیجہ یہ نکلا ہے کہ دنیا پر امریکہ کی ایک طرفہ چودراہٹ اب ختم ہو گئی ہے۔ روس اور پشچم کے بیچ یوکرین کو لے کر چلے لمبے تناؤ کے بعد 24 فروری کو روس نے یوکرین پر سینی چڑھائی کر دی اور امریکہ تتھا یورپی دیش صرف تماشائی بنے ہی رہے۔ حماس کے انتراشٹریہ معاملوں کے پرمکھ نے کہا ہے کہ امریکہ میں روس کا مقابلہ کرنے کی طاقت نہیں ہے۔ اتری کوریا نے بھی یوکرین یدھ کو امریکہ کی ہٹ دھرمی قرار دیا اور واشنگٹن پر ماسکو کی سرکشا چنتاؤں کو نظر انداز کرنے کا آروپ لگایا۔ یونائٹڈ نیشنز کے ہیومن رائٹس ہائی کمشنر کی رپورٹ کے مطابق यूक्रेन युद्ध में अब तक यूक्रेन के 240 लोग हताहत हुए हैं, जिनमें 64 आम नागरिक भी शामिल हैं। मिस्र का कहना है कि यूक्रेन संकट के कारण गैस के निर्यात को बढ़ाकर हम अधिक से अधिक धन कमा सकते हैं। मिस्र के मंत्रिमंडल के प्रवक्ता ने बताया है कि यूक्रेन पर रूस के हमले के बाद काहिरा के पास अधिक पैसा कमाने का बहुत अच्छा अवसर आ गया है। रशिया अलियोम के अनुसार नादिर साद ने कहा है कि यूक्रेन पर रूस के हमले और उसके परिणाम स्वरूप ईंधन के मूल्यों में वृद्धि के कारण ये मिस्र के लिए कमाई का एक सुनहरा अवसर हो गया है। उन्होंने कहा कि हम तो पहले से ही गैस के निर्यात के पक्ष में थे। मिस्री मंत्रिमंडल के प्रवक्ता ने बताया कि हमारे लिए ये संभव है कि हम प्राकृतिक गैस के निर्यात की मात्रा को अधिक कर दें। यूक्रेन के विरुद्ध रूस की सैन्य कार्रवाई के बाद यूरोपीय संघ के लिए रूस की गैस के निर्यात को रुकवाने की संभावना बहुत अधिक है। यही कारण है कि वे देश जिनके पास प्राकृतिक गैस के भंडार हैं, वे यूरोप को निर्यात की जाने वाली प्राकृतिक गैस की भरपाई करने के लिए तैयार हैं। दक्षिणी कोरिया की सेना ने रविवार को पुष्टि की है कि उत्तरी कोरिया ने मिसाइल का एक अन्य परीक्षण किया है। दक्षिणी कोरिया का दावा है कि उत्तरी कोरिया ने 8वां मिसाइल परीक्षण किया है। दक्षिणी कोरिया के अधिकारियों का कहना है कि उत्तरी कोरिया ने अपने पूर्वी क्षेत्र से इस मिसाइल का परीक्षण किया, जो संभवतः बैलिस्टिक मिसाइल था। इस साल उत्तरी कोरिया ने जनवरी के महीने में कई मिसाइल दागे, किंतु 29 जनवरी के बाद से ये उसका पहला परीक्षण है। पिछले महीने उत्तरी कोरिया ने परमाणु और मिसाइल कार्यक्रम के अंतर्गत कई मिसाइलों का परीक्षण किया था, जिससे इस बात की संभावना को बल मिलने लगा था कि वो इससे बड़े परीक्षण करने में सक्षम है। रविवार को उत्तरी कोरिया की ओर से किया जाने वाला मिसाइल परीक्षण दक्षिणी कोरिया में होने वाले राष्ट्रपति चुनाव से कुछ समय पहले किया गया है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें लेकर आपकी सेवा में उपस्थित हैं। आज हम इस बात पर चर्चा करेंगे कि सुप्रीम लीडर की नजर में ईश्वर के निकट विनम्रता क्या है। अख्तर रिज़वी का सलाम स्वीकार कीजिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाहिल उज़्मा सैयद अली खामेनाई विनम्रता को केवल ईश्वर के सामने ही सही करार देते हैं और उसे दिलों को प्रकाशमय बनाने और ईश्वरीय मार्गदर्शन का कारण करार देते हैं। सुप्रीम लीडर कहते हैं कि दुआए अभी हमजा सोमाली सहित कुछ दुआओं में आया है कि वला युंजी मिन का इल्लत तदर्रो इलेख, हमारी मुक्ति का रास्ता महान व सर्वसमर्थ ईश्वर के निकट विनम्रता है। जी हाँ, ईश्वर के निकट विनम्रता जो हमारी मुक्ति का राज व सार है। हम कहते हैं कि वला युंजी मिन का इल्ल तदर्रो इलेख, यह विनम्रता किस तरह से मुक्ति का साधन है। इस्लामिक क्रांति के वरिष्ठ नेता कहते हैं कि हो सकता है कि कमजोर इंसान किसी दूसरे इंसान के सामने विनम्रता दिखाए, इन दोनों में अंतर और फर्क क्या है। ईश्वर के सामने विनम्रता और ईश्वर के बंदों के सामने विनम्रता का मतलब क्या है। अहम यह है कि इस बिंदु पर ध्यान दें, ईश्वर के बंदों के सामने विनम्रता इसलिए कि आप उस व्यक्ति के दिल को नर्म कर रहे हैं जिसके सामने विनम्र हो रहे हैं, लेकिन अल्लाह के सामने विनम्रता इसलिए है ताकि हम अपने दिलों को नर्म करें। सुप्रीम लीडर कहते हैं कि दिल को कठोर होने से अपने दिलों को बचाएं।
یہ مکتی کا راز اور سار ہے۔ اگر دل کٹھورتا سے نکل جائے اور نرم ہو جائے تو وہ پرکاشمئی ہو جائے گا۔ یہ دل کا پرکاشمئی ہونا جو انسان کے سامنے راستے کھولتا ہے اور انسانوں کو امید دلاتا ہے، انسان کو کوشش سکھاتا ہے، انسان کو صحیح اور اچھے راستے کی اور مارگ درشن کرتا ہے۔ تقویٰ جب تک تھا تب تک ایشور اپنا مارگ درشن انسانوں کو پردان کرتا تھا۔ یہ ایشوریہ بھے و تقویٰ دل کی نرمی، دل کی سوچھتا اور دل کے پرکاش سے پیدا ہوا ہے۔ مکھ بات یہی ہے۔ دوستوں، اسلامی کرانتی کے ورشٹھ نیتا دل کی کٹھورتا اور انسانوں کے کریا کلاپ اور اس کے کرم پر اس کے پربھاؤ کی اور اشارہ کرتے ہیں۔ سپریم لیڈر کہتے ہیں کہ سورہ زمر کی آیت سنکھیا 22 میں آیا ہے، فویل للقاسیت قلوبہم من ذکر اللہ اولئک فی ضلال مبین۔ ایشور فرماتا ہے کہ کیا وہ شخص جس کے دل کو اسلام کے لیے پھیلا دیا گیا تو وہ اپنے پالنہار کی اور سے پرکاش سے سمپن ہے، گمراہوں جیسا ہو سکتا ہے؟ افسوس ان لوگوں کے حال پر جن کے دل ایشوریہ گنگان کے لیے کٹھور ہو گئے تو وہ کھلی ہوئی پت بھرشٹتا میں ہیں۔ سپریم لیڈر کہتے ہیں کہ کٹھور دل کٹھورتا والے دل اسی طرح کے ہوتے ہیں۔ ان کے لیے اس آیت میں کھلی ہوئی گمراہی کی بات کہی گئی ہے۔ پوتر قرآن کے سورہ مائدہ میں بنی اسرائیل کے بارے میں اس طرح کہا گیا ہے، فبما نقضہم میثاقہم لعنہم وجعلنا قلوبہم قاسیہ۔ ایشور فرماتا ہے کہ اس خدا کے لیے وہ ساری چیزیں ہیں جو رات اور دن میں ثابت ہیں، وہ سب کی سننے والا اور سب کو جاننے والا ہے۔ سپریم لیڈر کہتے ہیں کہ ایشوریہ شراب اور پرتیک ان کے دلوں کی کٹھورتا ہے جو ان کے کرموں کا ہی پرینام ہے۔ فبما نقضہم میثاقہم، انہوں نے ایشور کے ساتھ کیے وعدے کو بھلا دیا، اس کا الگھن کیا۔ یہ وہ چیز ہے جس پر ہمارے مومن سماج کو دھیان دینا چاہیے، وشیش کر ہم ادھیکاریوں کو دھیان دینا چاہیے کہ ہم میں سے ہر ایک کے کندھے پر ایک وبھاگ کی ذمہ داری ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمہ سید علی خامنائی کہتے ہیں کہ سورہ بقرہ میں بنی اسرائیل کے بارے میں پھر کہا گیا کہ ثم قست قلوبکم من بعد ذالک فہیا کالحجارہ او اشد قسوہ وان من الحجارہ لما یتفجر منہ الانہار۔ پھر تمہارے دل کٹھور ہو گئے جیسے پتھر یا اس سے بھی زیادہ کٹھور، کی پتھروں میں سے تو کچھ سے نہریں بھی جاری ہو جاتی ہیں، کچھ پھٹ جاتے ہیں تو ان سے پانی نکل آتا ہے اور کچھ ایشوریہ بھے سے گر پڑتے ہیں، لیکن اللہ تمہارے کرموں سے نشچیت نہیں ہے۔ سپریم لیڈر کہتے ہیں کہ تمہارے دل پتھر سے زیادہ کٹھور ہو گئے۔ یہ بات پیغمبر اسلام مدینے کے یہودیوں کے ساتھ چرچا، بحث یا شاستارتھ میں ایشور کی بیان کرتے ہیں اور ان کے اتیت کو یاد دلاتے ہیں۔ یہ سب چیزیں ہمارے لیے پاٹھ اور سیکھ ہیں، ہمیں کوشش کرنی چاہیے۔ اصول کافی میں ایک روایت بیان کی گئی ہے، والقاسیت القلوب منی بعید، یعنی کٹھور دل والے مجھ سے دور رہتے ہیں۔ ایشور سے دور انسان کے لیے بری بلا ہے کہ انسان ایشور سے دور ہو جائے، اور دل کی کٹھورتا میں یہ وشیشتا پائی جاتی ہے کہ انسان کو دور کر دے۔ یا ایک انیہ روایت میں بیان کیا گیا ہے کہ ما ضربا عبد بعقوبۃ اعظم من قسوۃ القلوب۔ امام محمد باقر علیہ السلام کہتے ہیں کہ کوئی بھی بندہ دل کی کٹھورتا جیسا کٹھور اور سخت دنڈ نہیں پائے گا۔ دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔ یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं रूस के खिलाफ पश्चिम की आर्थिक जंग का ऐलान, यूक्रेन संकट का चौथा दिन और कश्मीरी नेताओं द्वारा केंद्र सरकार की आलोचना। तो सबसे पहले रूस के खिलाफ पश्चिम के आर्थिक जंग का विषय। यूक्रेन संकट गहराता जा रहा है और पश्चिम और रूस के बीच तनाव बढ़ता ही जा रहा है। अमेरिका और उसके पश्चिमी घटकों ने रूस के बढ़ते हुए कदम को रोकने के लिए रूस के खिलाफ आर्थिक जंग का ऐलान कर दिया है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
जैसे जैसे यूक्रेन में युद्ध भीषण रूप लेता जा रहा है, यूरोप और पश्चिम में तनाव बढ़ता जा रहा है। इसी के साथ पश्चिमी सहयोगियों ने रूस के खिलाफ आर्थिक और मानसिक युद्ध छेड़ दिया है। अमेरिका, कनाडा, ब्रिटेन और यूरोपीय संघ ने रूस के कई बैंकों को स्विफ्ट भुगतान प्रणाली से बाहर कर दिया है और यूक्रेन को अधिक हथियारों की आपूर्ति की घोषणा की है। दूसरी ओर रूस की सेना हमले के चौथे दिन भी लगातार आगे बढ़ रही है और रविवार को उसने यूक्रेन के तेल और गैस संसाधनों पर ताबड़तोड़ हमले किए। यूक्रेन के कई हिस्सों से ऐसे हमलों की खबरें आ रही हैं। राजधानी कीव से 30 किलोमीटर दूर वासिल कीव आयल टर्मिनल को मिसाइल से निशाना बनाया गया है। इस बीच यूक्रेन के राष्ट्रपति वोलोदिमिर ज़ेलेंस्की पश्चिमी देशों से मदद की गुहार लगा रहे हैं, जिसके बाद जर्मनी ने भी यूक्रेन को लेकर अपनी नीति में बड़ा बदलाव किया है और यूक्रेन को हथियारों की आपूर्ति की बात कही है। जर्मनी 1000 एंटी टैंक हथियार और 500 जमीन से हवा में मार करने वाले मिसाइल यूक्रेन को भेजेगा। जर्मनी यूक्रेन पर रूस के हमले की निंदा कर चुका है और इसी क्रम में उसने युद्ध क्षेत्रों में हथियारों को निर्यात करने पर प्रतिबंध वाली अपनी पुरानी नीति में परिवर्तन किया है। अमरीका ने रूस के खिलाफ कड़े प्रतिबंधों के अलावा यूक्रेन को जेवलिन एंटी टैंक मिसाइल, एंटी एयरक्राफ्ट सिस्टम समेत $350 मिलियन के हथियारों की आपूर्ति का आश्वासन दिया है। पश्चिमी सहयोगियों की इन कार्रवाइयों के जवाब में रूसी अधिकारियों ने कहा है कि उन्हें पहले से ही पश्चिम के इस तरह के फैसलों की उम्मीद थी। हालांकि सहयोगी देशों के इन कदमों से रूस की अर्थव्यवस्था पर गहरा असर पड़ेगा। CNN के वरिष्ठ पत्रकार कैटलन कोलिंस का कहना है कि स्विफ्ट भुगतान प्रणाली से रूस के बाहर करने का मतलब यूक्रेन पर हमले का जवाब परमाणु बम से देना है। मॉस्को भी काफी लंबे समय से पश्चिम के इस तरह के कदमों का मुकाबला करने के लिए तैयारी करता रहा है। उसने पिछले एक साल के दौरान डॉलर पर अपनी निर्भरता काफी कम कर दी है। इस प्रकार लग रहा है कि अगर तनाव इसी तरह से बढ़ता रहा तो रूस और पश्चिम सीधे टकरा जाएंगे।
यूक्रेन संकट यथावत गहराता ही जा रहा है। चौथे दिन की जंग का आगाज भीषण धमाकों, मिसाइल हमलों और रॉकेट के जरिए हुआ। मॉस्को से IRIB के लिए सैयद अली दाराबी की रिपोर्ट, साथी मोहम्मद मेहदी की जबानी।
यूक्रेन संकट का चौथा दिन इस तरह आरंभ हुआ। विस्फोटों की आवाज, बारूद की गंध, राजधानी कीव सहित विभिन्न क्षेत्रों में धुआं और आग, वासिलको के तेल भंडार में भीषण आग, कीव के आसमान में एक युद्धक विमान का गिरना। ये पता नहीं है कि किसने मारा और किसका युद्धक विमान गिरा। गत रात्र यूक्रेन की राजधानी कीव की सड़कों पर भीषण लड़ाई होती रही। रूसी प्रतिरक्षा मंत्रालय ने इन तस्वीरों को प्रकाशित करके कहा है कि रूसी सैनिक चर्नोबिल परमाणु बिजली घर की रक्षा कर रहे हैं, ताकि उसके अनुसार यूक्रेन के राष्ट्रवादी इस बिजली घर का दुरुपयोग न कर सकें। कोई तर्क नहीं है कि अमेरिका और नेटो यूक्रेन में रूस की सैनिक कार्रवाई को अतिक्रमण का नाम दें। खारकीव से समाचार है कि यूक्रेनी सेना की बटालियन 302 ने स्वेच्छा से अपना हथियार डाल दिया और 471 यूक्रेनी सैनिकों ने रूसी सैनिकों के सामने आत्मसमर्पण कर दिया। गत 24 घंटों के दौरान रूसी सैनिकों ने खेरसून और बिर्जियांस्क का परिवेष्टन कर लिया। इसी प्रकार रूसी सेना ने दूसरे क्षेत्रों व नगरों पर नियंत्रण कर लिया है। रूसी प्रतिरक्षा मंत्रालय ने दूसरी तस्वीरें प्रकाशित की हैं, जिनमें दिखाया गया है कि रूसी टैंक क्यू और खारकीव के आसपास पहुंच गए हैं और दावा किया है कि यूक्रेन के दसियों युद्धक विमानों, हेलीकॉप्टरों और ड्रोन विमानों को हवा और हवाई ठिकानों में ध्वस्त कर दिया गया है और यूक्रेन की नौसेना को आत्मसमर्पण करने पर मजबूर कर दिया गया है। उधर अमेरिका, पश्चिमी व यूरोपीय देश रूस के खिलाफ प्रतिबंधों की बात कर रहे हैं। अंतर्राष्ट्रीय लेन देन का जो सिस्टम स्विफ्ट है उससे रूस को डिस्कनेक्ट कर दिया है। रूस कई साल पहले से जानता था कि अपनी बात मनवाने के लिए पश्चिम स्विफ्ट सिस्टम का प्रयोग एक हथकंडे के रूप में करेगा। इस आधार पर उससे मुकाबले की रणनीति हमने पहले से तैयार कर ली थी। इसी बीच रूस ने ब्रिटेन सहित कई यूरोपीय देशों के विमानों के लिए अपनी वायु सीमा बंद कर दी है। साथ ही यूरोप ने भी समूचे यूरोप की वायु सीमा को रूसी विमानों के लिए बंद करने की मांग की है। ये क्रेमलिन हाउस है, यहाँ से हर नया आदेश जारी होता है। यूक्रेन की राजधानी कीव पर कब्जा कर लेने के संबंध में अभी तक कोई आदेश जारी नहीं हुआ है। मॉस्को से IRIB के संवाददाता सैयद अली दाराबी की रिपोर्ट।
और अब चलते हैं भारत।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत नियंत्रित कश्मीर के मेन स्ट्रीम दलों ने एक बार फिर केंद्र सरकार की आलोचना की है। विस्तृत रिपोर्ट के साथ श्रीनगर से हमारे साथी सिप्ते मोहम्मद हसन।
मेन स्ट्रीम गुटों के सबसे बड़े गठबंधन गुपकार अलायंस ने भारत और पाकिस्तान के बीच वार्ता की वकालत करते हुए दोनों देशों पर बल दिया कि वो अपनी समस्याओं को सुलझाने के लिए वार्ता का दार अख्तियार करें। श्रीनगर में इस गठबंधन की एक अहम बैठक के बाद पत्रकारों के साथ वार्ता करते हुए जम्मू कश्मीर के भूतपूर्व मुख्यमंत्री और नेशनल कॉन्फ्रेंस के अध्यक्ष डॉक्टर फारूक अब्दुल्ला ने कहा कि विश्व में जो परिस्थितियां सामने आई है वो इंतहाई खौफनाक है और हमारा ये मानना है कि अगर भारत और पाकिस्तान के बीच वार्ता का दार नहीं खुला तो यहां भी शांति को खतरा हो सकता है। उन्होंने कहा कि दोनों न्यूक्लियर देश हैं और हम ये चाहते हैं कि दोनों अपनी समस्याओं को वार्ता के द्वारा सुलझाएं। उन्होंने कहा कि अगर इन दो देशों के बीच वार्ता होती है तो ये दोनों देशों के हित में है। इस अवसर पर इस अलायंस ने नई दिल्ली की मौजूदा प्रशासन पर ताबड़तोड़ हमले करते हुए कहा कि ये प्रशासन देश के हित के बजाय सिर्फ और सिर्फ पार्टी हित देख रहे हैं। उन्होंने आरोप लगाया कि 5 अगस्त 2019 को जो निर्णय लिया गया वो गैर कानूनी है और गैर आईनी है, परंतु हमारी बात नहीं सुनी जा रही है। उन्होंने कहा कि हमारा ये मानना है कि कश्मीर में नई दिल्ली को अपनी नीतियां तब्दील करनी होगी। डॉक्टर फारूक अब्दुल्ला ने कहा कि डिलिमिटेशन की जो रिपोर्ट सामने आई है हम उसका विरोध कर रहे हैं, परंतु हमने ये बात स्वीकार और एकता के साथ मान लिया है कि हम अगर जम्मू कश्मीर में विधानसभा के चुनाव होते हैं तो हम उसमें भरपूर हिस्सा लेंगे, क्योंकि हम ऐसे किसी भी दल को हुकूमत में नहीं देखना चाहते हैं जो नई दिल्ली की कठपुतली हो। انہوں نے کہا کہ نئی دہلی کا پریاس ہے کہ وہ اپنی کٹپتلیوں کو کشمیر پر مسلط کریں، پرنتو ہم ایسا ہونے نہیں دیں گے۔ اس اوسر پر انہوں نے کہا،
واٹ واز دی سپرنٹینڈنٹ نیا کشمیر، آج بھی وہ کتاب کھولیے آپ جو ہم بھول گئے ہیں ہم سارے نیا کشمیر کے نام سے۔ اٹ از دا اونلی اسٹیٹ، دا فرسٹ اسٹیٹ، آئی ایم پراؤڈ آف، اس چیز کا مجھے فخر ہے آپ کے سامنے پیش کرنا کہ جہاں ایجوکیشن یونیورسٹی کے لیول تک عام کر دی گئی، فری کر دی گئی، اور ابھی آج تک جو ابھی بی جے پی کر رہی ہے، جو نریٹو نیا ہے نیا کشمیر بنانے کا، جیسا کہ نیا ہندوستان بنانے کا، پرانے ہندوستان کو ڈسٹروائے کر کے، یہاں نیا کشمیر پرانے کشمیر کو ڈسٹروائے کر کے بنانے کی کوشش کر رہی ہے۔
یہاں یہ بات الیکھنی ہے کہ 2019 کے نرنے کے بعد جموں کشمیر کو دو چھیتروں میں تقسیم کیا گیا ہے، اور جموں کشمیر کے تمام مین اسٹریم دل نئی دہلی سے یہ مطالبہ کر رہے ہیں کہ کشمیر کو راجیہ کا درجہ واپس دیا جائے، پرنتو نئی دہلی نے کہا ہے کہ جب تک جموں کشمیر میں ودھان سبھا کے چناؤ نہیں ہوتے ہیں تب تک جموں کشمیر کو راجیہ کا درجہ نہیں دیا جائے گا۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم آج کل، کنتو اس سے پہلے پرستت ہے کارکرم قرآن ایشور یہ چمتکار۔
قرآن ایشوری چمتکار۔
پری شروتاؤ، کارکرم قرآن ایشوری چمتکار کی ایک انیک کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ مریم کی آیت نمبر 71 اور 72 کی تلاوت سنیں۔
وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كان على ربك حتما مقضيا ثم ننجي الذين اتقوا ونذر الظالمين فيها جثيا۔
اور تم میں سے ایسا کوئی نہیں جو نرک میں نہ جانے والا ہو، یہ تمہارے پالنہار کا نشچت فیصلہ ہے، پھر ہم ایشور کا بھے رکھنے والوں کو مکتی پردان کر دیں گے اور اتیاچاریوں کو نرک میں گھٹنوں کے بل پڑا ہوا چھوڑ دیں گے۔
پچھلے کارکرم میں پرلے، اس کے پاریتوشک تتھا دنڈ کی وشیشتاؤں کا ورنن کیا گیا تھا۔ ان آیتوں میں سورگ میں جانے والوں کے نرک سے گزرنے کی شیلی کی اور سنکیت کرتے ہوئے کہا گیا ہے کہ سبھی لوگ، چاہے وہ اچھے ہوں یا برے، آرم میں نرک میں جائیں گے۔ پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا کتھن ہے کہ جب بھلے لوگ نرک میں جائیں گے تو آگ ان کے لیے ٹھنڈی ہو جائے گی اور انہیں نرک نہیں جلائے گی، جیسا کہ نمرود دوارا بھڑکائی گئی آگ نے حضرت ابراہیم علیہ السلام کو نہیں جلایا تھا، کیونکہ مول روپ سے آگ پوتر و ایمان والے لوگوں سے میل نہیں کھاتی، اتہ وہ بڑے ویگ سے نرک سے گزر کر ایشور کے سرکشت سورگ میں پہنچ جائیں گے۔
اسی پرکار جن لوگوں نے اس سنسار میں برے کرم کیے ہوں گے وہ نرک کے لیے آگ پہلے ہی بھیج چکے ہوں گے، اتہ وہ اسی آگ میں جلیں گے اور انہیں مکتی کا کوئی مارگ نہیں ملے گا۔ پیغمبر اسلام اور ان کے پریجنوں کے کتھنوں کے انوسار صراط نامک پل نرک کے اوپر بنا ہوا ہے اور سبھی کو اس پر سے گزرنا ہوگا۔ سورگ میں جانے والے بڑی تیورتا سے اس پر سے گزر جائیں گے اور نرک کی آگ میں نہیں پھنسیں گے، جبکہ نرک والے اس پل پر سے نہیں گزر پائیں گے اور آگ میں جلیں گے۔
इनायतों से हमने सीखा कि प्रलय के न्यायालय के अतिरिक्त नरक भी स्पष्ट रूप से सबके बारे में बता देगा कि कौन स्वर्ग में जाने की क्षमता रखता है और किसे आग में जलना है।
नरक से बचने का एकमात्र मार्ग ईश्वर से डरना है। ईश्वर को दृष्टिगत रखे बिना किया जाने वाला हर कार्य किसी न किसी रूप में अत्याचार है, अपने ऊपर अत्याचार, समाज पर अत्याचार या ईश्वरीय धर्म पर अत्याचार।
آئیے اب سورہ مریم کی آیت نمبر 73 کی تلاوت سنیں۔
وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ قَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا أَيُّ الْفَرِيقَيْنِ خَيْرٌ مَقَامًا قال الذين كفروا للذين آمنوا أي الفريقين خير مقاما وأحسن نديا۔
اور جب کبھی ان کے سمکش ہماری اسپشٹ آیتوں کی تلاوت کی جاتی ہے تو کافر ایمان والوں سے کہتے ہیں کہ ہم میں سے کون سا گٹ استھان کے درشٹی سے اتم ہے اور کس کا ٹھکانہ ادھک سندر ہے۔
یہ آیت مکے کے انیک ایشوروادیوں کے شریشتھتا پریم و وستارواد کی بھاونا کی اور سنکیت کرتی ہے کہ جب انہوں نے دیکھا کہ عمار، بلال اور خباب جیسے لوگ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم پر ایمان لے آئے ہیں تو انہوں نے بڑے اپمان جنک ڈھنگ سے اور پریہاس بھرے سور میں کہا کہ کس پرکار سماج کے داسوں کو پرتشٹھت لوگوں کے سمان سمجھا جا سکتا ہے۔ یہ لوگ ستا و پرتشٹھا کی چرم سیما پر تھے جبکہ وہ دریدرتا اور سمسیاؤں میں گرست تھے۔
عربوں کی اگیانتا کے کال میں جب سونے، آبھوشن، شکتی و ستا کو مانیتا کا ماندنڈ سمجھا جاتا تھا، دھناڈیہ لوگ سوئم کو شریشٹھ تتھا دریدروں کو تچھ سمجھتے تھے اور کہتے تھے کہ ان کا سماج میں کوئی استھان نہیں ہے، جبکہ ستیہ و اسطیہ کا ماندنڈ دھن و شکتی نہیں بلکہ صحیح آستھا و اچت ترک ہے۔
اس آیت سے ہم نے سیکھا کہ ستیہ و اسطیہ کا ماندنڈ دھن و شکتی نہیں بلکہ آستھا و ترک ہے۔ یدی کافروں کا جیون اچھا ہے تو یہ ان کی ستیتا یا ان پر ایشور کی کرپا کا چنہ نہیں ہے۔
اہم و گھمنڈ تتھا شریشتا پریم کفر کا مارگ پرشست کرتا ہے۔
آئیے اب سورہ مریم کی آیت نمبر 74 کی تلاوت سنیں۔
وَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنْ قَرْنٍ هُمْ أَحْسَنُ أَثَاثًا وَرِئْيًا۔
اور ان کافروں سے پہلے کی کتنی جاتیاں تھیں جنہیں ہم نے نشٹ کر دیا جبکہ وہ ان سے ادھک دھناڈے تھے اور ان کی ودت استھتی بھی ان سے ادھک اچھی تھی۔
یہ آیت گھمنڈیوں و اہنکاریوں کو سمبودھت کرتے ہوئے کہتی ہے کہ کیا تم نے اتہاس کا ادھیان نہیں کیا ہے جو ایمان والوں کو اس پرکار تچھتا کی درشٹی سے دیکھتے ہو اور انہیں تنک بھی مہتو نہیں دیتے۔ یدی دھن سمپتی ایشور کی درشٹی میں ادھک پریہ ہونے کا ماندنڈ ہوتا تو ایشور انہیں اس پرکار کیوں ونشٹ کر کے انہیں برے انت میں گرست کر دیتا۔
دھن سمپتی و ایشوریہ نہیں موکش و کلیان کا چن ہے اور نہیں ایشوریہ کوپ کو روک سکتا ہے، بلکہ اس کے وپریت ادھکانش افسروں پر دھن دولت، ستا و پد منشیوں میں گھمنڈ و نشچیتنا اتپن ہونے کا کارن بنتا ہے تتھا اسے ادنڈ بنا دیتا ہے اور انتتہ اس کے سروناش کا سادھن بن جاتا ہے۔
اس آیت سے ہم نے سیکھا کہ اتہاس سے پاٹھ سیکھنا چاہیے۔ اتیاچاریوں و ادنڈیوں کا برا پریڑام ستیہ و اسطیہ کی پہچان کا اتم سروت و پاٹھ سامگری ہے۔
جس وستو پر دھنوان گھمنڈ کرتے ہیں وہ اس سنسار کی نشور چمک دمک ہے کہ جو نہ تو اس سنسار میں ان کی مکتی کا کارن ہے نہ اس سنسار میں۔ اس کا ودت روپ سندر ہے کنتو واستوک چہرہ اتینت کروپ ہے۔
آج کل
دوستوں کارکرم آج کل میں آپ کا سواگت ہے. قائم رضوی کا سلام سویکار کیجیے. آج ہم ایرانی جنتا کو آپس میں جوڑنے والی راشٹریہ بھاشا فارسی کی چرچا کریں گے. بھاشا ہر قوم اور راشٹر کی سنسکرتی کا درپن ہوتی ہے. یہ ایک ندی کی طرح ہے جو اتیت سے بہتی ہوئی ورتمان میں ہم تک پہنچتی ہے. یہی پراچین سنسکرتی اور سبھیتا کو ورتمان تک پہنچاتی ہے. ایران کے گورشالی اتہاس میں لوگوں کی راشٹریہ پہچان اور ایک جٹتا فارسی بھاشا کے مادھیم سے سنرکشت رہی ہے. فارسی بھاشا آسمان کی طرح سبھی قوموں اور سمودایوں کو اپنے نیچے سمیٹے ہوئے ہے. ایران میں ہزاروں سال سے قوموں میں وویدھتا پائی جاتی ہے جو آج تک باقی ہے, جن کو فارسی بھاشا نے ایک لڑی میں پرو رکھا ہے. پراچین کال میں ایرانیوں کی پہچان فارسی بھاشا کے مادھیم سے ہوتی تھی. اس سمے بھی یہ کئی بھاشاؤں کے ساتھ ساتھ دیش کی راشٹریہ بھاشا تھی, جیسے کہ بستون شیلا لیکھ میں داریوش نے ایران کے وبھن بھاگوں وشیش روپ سے پوروی اور اتر پوروی کھیتروں میں رہنے والی کئی جن جاتیوں کا الیکھ کیا ہے, جن میں سے پارت, سوغد, خارزم, ہرات اور بلخ کا نام لیا جا سکتا ہے. نشچت روپ سے ان میں سے پرتیک کھیتر کے لوگ الگ الگ بھاشا بولتے تھے. ایرانی اتہاس کے مدھیہ یگ میں وبھن بھاشاؤں کے باوجود پہلوی بھاشا دیش کی آدھیکارک بھاشا تھی, جو پراچین فارسی بھاشا کا بدلا ہوا روپ تھی. اس بھاشا کی مولیوان لکھت کرتیاں دھارمک اور غیر دھارمک گرنتھوں کے روپ میں آج بھی باقی ہیں. ایران میں اسلام آنے کے بعد اتیت کی بھانتی قومی اور بھاشائی وویدھتا باقی رہی, لیکن اسی کے ساتھ فارسی کو ایران کی سنسکرتی, کلا, رہسیہواد, درشن, اتہاس اور ساہتیہ کی بھاشا کے روپ میں مانیتا پراپت ہو گئی. حالانکہ اسلام کی پہلی دو شتابدیوں میں دری فارسی میں کوئی مہتوپورن لکھت پرمان موجود نہیں ہے, لیکن دری فارسی جو آگے چل کر خراسان اور پھر پورے ایران میں پھیل گئی واسطو میں اسی بھاشا سے نکلی ہے جو ہخامنشی کال کے دوران آدھیکارک بھاشا تھی. اس بھاشا کو ایسے سمے میں پنرجیوت کیا گیا جب یہ مان لیا گیا تھا کہ ایرانی سنسکرتی لپت ہو گئی ہے اور ایک سوتنتر ایران کے جیوت رہنے کی کوئی امید باقی نہیں بچی ہے. دری فارسی کے پنرودوار کے ساتھ پہلے سفاری اور پھر سامانی کال میں اس بھاشا نے ایرانیوں کی راشٹریہ پہچان کا نیتتو کیا اور ایرانی جاتیوں کو ایک جٹ کرنے میں بہت ہی مہتوپورن بھومیکا نبھائی. حکیم توس ابوالقاسم فردوسی نے جب سفاریوں اور سامانیوں کا ادے دیکھا تو پورے جوش اور خروش کے ساتھ راشٹریہ ایوم سانسکرتک جڑوں اور ایران کی سوتنترتا کو مضبوط کرنے کے لیے شاہنامے کو پورا کرنے کا بیڑا اٹھایا اور اپنے ایتہاسک کرتویہ کو انجام دے کر دکھایا. شاہنامے کو دری فارسی میں لکھا گیا ہے. یہ ایسی بھاشا ہے جو ایران کی سبھی سنسکرتی اور ایتہاسک ابھیویکتیوں کو جیونت کر سکتی ہے. شاہنامے میں فردوسی نے 1200 سے ادھک بار ایران اور ایرانی کا نام لیا ہے. انہوں نے ایرانی لوگوں کو دیش کی شان بتایا ہے. حال ہی میں سوشل میڈیا پر اور کچھ ودیشی چینلوں دوارا ایرانی قوموں کے بیچ مدبھید اتپن کرنے کے اسفل پریاس کیے گئے. بی بی سی, ایران انٹرنیشنل, العربیہ اور کچھ انیہ عرب اور پشچمی چینلوں نے سنیکت روپ سے منو فارسی کے روپ میں ایک टकराव उत्पन्न करने का प्रयास किया। उन्होंने कई हैशटैग ट्रेंड करवाए, इनमें से अक्सर हैशटैग मनोफारसी, कंदे फारसी, तुर्क सफवी और नकली ईरान जैसे थे। इन हैशटैगों में ईरानी कौमों और भाषाओं को निशाना बनाया गया था। यहाँ सवाल ये है कि इसके पीछे असली वजह क्या है। इस कहानी की शुरुआत एक विशेषज्ञ की बातों से शुरू होती है, जो ईरान विरोधी टीवी चैनलों में से एक पर अपनी मादरी जबान नहीं जानने के लिए दुख प्रकट करता है। उसकी बातचीत के इस टुकड़े को कंदे पारसी और कड़वी यादों के नाम से विभिन्न हैशटैगों द्वारा परिभाषित किया गया। इसी बीच अल अरबिया जैसे टीवी चैनलों ने लोगों से मनो फारसी हैशटैग को ट्रेंड करवाने की अपील की, ताकि उन ईरानी कौमों के बीच फूट डाली जा सके जो अलग अलग भाषाओं में बातें करते हैं। फूट डालने वालों की यह कोशिश सफल नहीं हो सकी, क्योंकि लोगों ने बहुत बड़े पैमाने पर इस साजिश पर अपनी प्रतिक्रियाएं दी। उदाहरण के रूप में एक अनुसंधानकर्ता हसन जादे ने सोशल मीडिया पर लिखा, फारसी सभी ईरानी कौमों की जबान है, फारसी कोई जातिवादी भाषा नहीं है बल्कि कौमों के बीच की एक भाषा है जिसके विकास में ईरानी, कुर्द, बलोच, तुर्क, तालेश, गीलक, माजनी, लोर, तुर्कमन और अरब कौमों की भूमिका रही है। फारसी साहित्य में शहरयार, साहिब, तबरेजी, मौलाना, निज़ामी, लाहेजी और बाबा ताहिर हमदानी जैसे विद्वानों ने इस जिम्मेदारी को बखूबी निभाया है। इसीलिए यह कहा जा सकता है कि ईरानी कौमों के बीच एकता और समन्वय उत्पन्न करने के लिए फारसी ने बहुत ही महत्वपूर्ण भूमिका निभाई है। कवि, लेखक और प्रोफेसर मोहम्मद रजा शफीई ने अपनी एक क्लास में होने वाली बातचीत को सार्वजनिक किया है, जिसके एक भाग में ये कहा गया था कि हम किसी भी स्थानीय जबान की अनदेखी नहीं करना चाहते हैं, क्योंकि ये स्थानीय भाषाएं हमारी संस्कृति का अहम स्तंभ हैं। अगर हम इन स्थानीय भाषाओं को सुरक्षित नहीं रखते तो अपनी संस्कृति के एक बड़े भाग से हम हाथ धो बैठेंगे। हालांकि फारसी भाषा एक विश्व स्तरीय भाषा है जिसके विकास में इन सभी कौमों ने शताब्दियों तक सहयोग किया है। किसी भी एक कौम को दूसरी कौम पर वरीयता प्राप्त नहीं है। तेहरान यूनिवर्सिटी में लेक्चरर मीलाद अजीमी ने भी फारसी भाषा को आधिकारिक भाषा और ईरानी कौमों को आपस में जोड़ने वाली भाषा बताया है। उनका कहना है कि आज फारसी भाषा को बड़े पैमाने पर निशाना बनाया जा रहा है, क्योंकि इससे राजनीतिक हितों को साधने की कोशिशें की जा रही हैं, ताकि अंत में ईरान की राष्ट्रीय एकता को छिन्न भिन्न किया जा सके। वे आगे कहते हैं कि फारसी को किसी दबाव में ईरान की राष्ट्रीय भाषा नहीं बनाया गया। पूर्व में भी दरबार और शासनों ने फारसी को बढ़ावा देने में बहुत अहम भूमिका निभाई है। यहाँ तक कि गैर ईरानी शासकों ने भी फारसी साहित्य का समर्थन किया है, क्योंकि अगर भाषा वर्चस्व और राजनीतिक शक्ति का औजार होती तो वे क्यों फारसी भाषा का समर्थन करते और उसे बढ़ावा देने को कहते। उन्होंने कवियों को फारसी के बजाय तुर्की में शायरी करने के लिए प्रोत्साहित नहीं किया। हो सकता है कि ये बात स्पष्ट हो, लेकिन ये बताना बहुत ज़रूरी है कि जब कोई भाषा किसी देश की राष्ट्रीय भाषा घोषित की जाती है तो उसका मकसद ये होता है कि देश में कई भाषाओं के होने के बावजूद एक ऐसी भाषा भी होनी चाहिए जिसे सभी नागरिक समझ और बोल सकते हों। फारसी भाषा कभी भी किसी एक विशेष कौम की भाषा नहीं रही है, बल्कि ये एक सांस्कृतिक भाषा है। ये भाषा उन सभी लोगों की ऐतिहासिक विरासत है जो फारसी भाषा की सीमाओं के भीतर रहते हैं। फारसी से प्रेम और फारसी सीखना भी ईरान में किसी एक कौम से विशेष नहीं है। ये भाषा ईरान में सभी जातीय समूहों, संप्रदायों और सामाजिक वर्गों की एकजुटता तथा जुड़ाव का एक महत्वपूर्ण उपकरण है और रहस्य भी यही है। ये अराजकता, बिखराव और अलगाव को रोकने का कोई साधन नहीं है। ईरान के पूरे इतिहास में सभी नागरिकों और कौमों ने इसे जीवित रखने की भरपूर कोशिशें की हैं। ईरान के सभी सामाजिक वर्गों ने, चाहे वो किसी भी समुदाय, समूह या कौम से संबंधित रहे हों और किसी भी विचारधारा के रहे हों, इस मुद्दे पर सभी एकजुट और एक मत रहे हैं। तुर्क, कुर्द, फारस, बलूच, धर्मशास्त्री, रहस्यवादी, दार्शनिक, हकीम, सुन्नी और शिया सभी ने फारसी भाषा के उत्थान और विकास में बहुत ही अहम भूमिकाएं निभाई हैं। जब भी फारसी भाषा की बात आती है तो सभी ईरानी इसके समर्थन और इसकी रक्षा में एक पंक्ति में एक साथ नजर आते हैं। तो दोस्तों, इसी के साथ कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हमारा प्रयास आपको कैसा लगा हमें ज़रूर बताइएगा। हमारा ईमेल आईडी है hindi@wsiribir। तो इसी के साथ हमारी ये सभा अब यहीं पर संपन्न होती है। आप सभी से अब हम अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज़।